थोड़ा सा इसके बारे में बता दूं जो आज का सबक है। शुरू में हम इंशाल्लाह ताला पढ़ेंगे आयत नंबर 94, 95 से 96 तक, हलाल और हराम के बारे में। ये पहले गुजर चुका है जब सूरत स्टार्ट हुई थी कि जब इंसान एहराम की हालत में है तो शिकार खेलना मना है, हराम है, तो उसी की थोड़ी सी और डिटेल के साथ यहाँ पे आया। उसके बाद काबा की अहमियत का जिक्र है और फिर अगेन हलाल और हराम के ऊपर भी है, खबीस और तैयब के साथ उसको बताया गया कि कैसे क्या चीज ज्यादा अल्लाह ताला के नजदीक उसकी नजर में कौन सी चीज ज्यादा वैल्यूएबल है। शुरू करते हैं। अल्लाह ताला जरूर बजरूर आजमाएगा तुमको चीजों के साथ। ये तो हमने पहले भी सूरत अल-बकरा में भी अच्छी तरह पढ़ा था, अला नब्लुवन्नकुम बिशैइन मिनल खौफि वल जुअ व नक्सिम मिनल अमवाली वल अनफुसि वस्समरात, कि हम जरूर आजमाएंगे तुमको खौफ से भी, भूख से भी, नुकसान से, जानो माल के, फलों के, इन चीजों से हम तुम्हें जरूर ब जरूर आजमाएंगे। यानी ईमान ला के आजमाइश लाजिम होगी। कभी ऐसे नहीं हो सकता कि आप सिर्फ कलमा ला इलाहा इल्लल्लाह पढ़ लें और आजमाइश ना हो। हाँ, मगर आजमाइश मुख्तलिफ किस्म की हो सकती है। अब अल्लाह ताला फरमाते हैं कि हम जरूर आजमाएंगे तुमको चीजों के साथ, और यहाँ पे इस आयत में खास तौर पे जिक्र है मीना सईद, शिकार में से। अब देखें, शिकार में से क्यों आजमाने की बात की गई, क्योंकि जिनके ऊपर ये आयात सबसे पहले उतर रही है ना, वो लोग शिकार के बेहद शौकीन थे। एक तो ये कि वहां पे ऐसे कोई मीट शॉप्स तो थी नहीं जहां से जाके गोश्त लाया जाए, या तो घरों के पालतू जानवर होते थे उनको जिबा किया जाता था या शिकार खेला जाता था। और शिकार एक उनकी हॉबी या गेम या ये ही नहीं थी, सिर्फ सर्वाइवल भी था, क्योंकि जाहिर है गोश्त खाना है तो शिकार करेंगे। हर वक्त घर के पालतू जानवर तो नहीं जिबा कर सकते, कितनी दफा करेंगे और कितने होंगे किसी के पास, तो उनके लिए ये बहुत ही एक महबूब मशगला था समझने, और जरूरत भी थी। अच्छा, याद रखें, आजमाइश हमेशा उस चीज के थ्रू होती है जो चीज आपको बहुत महबूब हो, जो चीज आपकी वीकनेस हो, जिस चीज में का आपको बहुत शौक हो। जाहिर है अगर एक इंसान को, जैसे अब हमें शिकार से कुछ भी नहीं, तो हमारी थोड़ी इसमें टेस्ट होगा कि तुम शिकार खेलते हो या नहीं। अब भाई हमने तो जाहिर है ना आता है ना कभी खेला ना कोई हमारा, तो हमारे लिए नहीं होती। जिन लोगों को उस चीज के अंदर इंटरेस्ट हो, वो चीज उनको पसंद हो, उसी में अल्लाह ताला आजमाता है। और मैंने जैसे बताया उन लोगों के लिए शिकार बहुत महबूब था, और खास तौर पे तनालुहु अईदीकुम व रिमाहुकुम, पा लेंगे उसको तुम्हारे हाथ भी और तुम्हारे नेजे भी। ऐसा शिकार जो तुम्हारे एट आर्म्स लेंथ हो, समझ लें ये तुम्हारे हाथ पाले, यानी इतना करीब हो कि कोई हिरन है वो बिल्कुल करीब आके खड़ा हुआ है। और एक बंदा जो हंटर होता है ना, शिकारी होता है, वो उससे तो फिर जिसको कहेंगे हाथ में खुजली होने लगती है कि कैसे नहीं पकड़ू इसको। और तुम्हारे नेजे भी पाले, यानी ऐसा अगर कोई दूर है तो इतना रीचेबल है कि एक नेजा मारा और वो ढेर हो जाएगा। इसके पीछे जो थोड़ा सा इसका मैं आपको बैकग्राउंड बताना चाहती हूँ, वो ये थी कि जैसे इमाम इब्ने अभी हातिम ने रिवायत किया कि ये आयत उमरा हुदैबिया में नाजिल हुई, जब अल्लाह ताला ने मुसलमानों को वहशी जानवरों के शिकार की आजमाइश में मुबतला किया, और वो इस वक्त एहराम बांधे हुए थे। जैसे हम पहले पढ़ चुके हैं कि एहराम की हालत में शिकार नहीं कर सकते। अब जिनको शिकार का शौक हो, एहराम कहाँ से बांध लेते हैं? मीकात से, ठीक है। میقات سے آپ حالت احرام میں آ گئے, اور حالت احرام میں آپ کو پتا ہے نا کئی چیزیں حرام ہے آپ کو کرنا, جیسے بال اکھیڑنا, ناخن کاٹنا وغیرہ, خوشبو لگانا, یہ سب کو پتا ہے. اسی طرح شکار بھی حرام ہے, شکار نہیں کھیل سکتے. اور حدود حرم میں تو ظاہری بات ہے کسی چیز کو بھی نہیں آپ مار سکتے, ایون آپ گھاس بھی یا پودے بھی ان کو اکھیڑ نہیں سکتے, توڑ نہیں سکتے, کسی جانور کو کوئی نقصان نہیں دے سکتے. لیکن جب حدود حرم سے باہر ہیں, آپ میقات سے چلے یا گھر سے ہی احرام, کسی نے احرام کی حالت میں آ گیا, آپ نیت کر لی, اب اس کے بعد شکار نہیں کرنا, تو راستے میں کئی شکار آئیں گے. اب یہ لوگ آپ کو پتا ہے حدیبیہ تک پہنچ گئے تھے اور عمرے کی نیت سے گئے تھے مسلمان, اور احرام باندھے ہوئے تھے انہوں نے. تو کہتے ہیں کہ جانور بکثرت سواریوں کے گرد پھر رہے تھے اور وہ ان کے ہاتھوں اور نیزوں کی زد میں تھے. ابو جعفر رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ پرندوں کے چوزے اور وحشی جانوروں کے بچے اور انڈے ان کے ہاتھوں کی زد میں تھے, یعنی بالکل ایکسیسیبل تھے. اور بڑے جنگلی جانور مثلا جنگلی گدے, گائے, اونٹ وغیرہ, ان کے نیزوں کی زد میں تھی. تو اسی طرح ایک اور روایت آتی ہے, ابو قتادہ کہتے ہیں کہ ہم حدیبیہ کے سال نبی کریم صلی اللہ علیہ وسلم کے ہمراہ چلے تو آپ کے صحابہ نے جلدی سے احرام باندھ لیا, اور میں نے اس وقت تک احرام نہیں باندھا تھا. پھر ہمیں خبر دی گئی کہ ایک مقام ہے, مقام غیتہ میں دشمن ہے جو لڑنا چاہتا ہے. تو نبی کریم صلی اللہ علیہ وسلم چلے اور میں بھی آپ کے اصحاب کے ساتھ تھا. پھر میرے ساتھیوں نے ایک گورکھا, جنگلی گدا ہوتا ہے, وہ دیکھا تو وہ ایک دوسرے کی طرف دیکھ کر ہنسنے لگے. وہ ہنس کیوں رہے تھے؟ کیونکہ وہ پکڑ تو نہیں سکتے مگر وہ سامنے نظر آ رہا ہے, اشارہ بھی نہیں کر سکتے, کسی کو کہہ بھی نہیں سکتے, وہ دیکھو تم نے تو احرام نہیں باندھا ہوا, تم تو جا کے پکڑ لو, نہیں وہ بھی نہیں کرنا. تو کہتے میں سمجھ گیا کہ کسی شکار کو دیکھ کے ہنس رہے ہیں. تو پھر میں نے نظر اٹھائی, دیکھا کہ گورکھر وہاں پہ ہے, تو میں نے گھوڑا اس کے پیچھے دوڑایا اور اسے تیر مار کے گرا دیا. پھر میں نے ان لوگوں سے مدد چاہی تو انہوں نے مدد کرنے سے انکار کر دی, کیونکہ احرام کی حالت میں ذبح بھی نہیں کر سکتے. اگر کسی نے احرام کی حالت میں شکار کیا اور ذبح کر لیا تو وہ مردار ہے, شکار کی بات ہو رہی ہے, ٹھیک ہے. بالآخر میں نے اسے ذبح کیا, پھر سب نے اس کا گوشت کھایا, پھر میں نے اپنا گھوڑا سرپٹ دوڑا کر نبی کریم صلی اللہ علیہ وسلم کو ڈھونڈنے لگا. اینی ہاؤ, تو اب یہ ہے کہ کیا کھا سکتے ہیں وہ گوشت؟ کھا اس وقت سکتے ہیں اگر کسی نے آپ کے لیے نہیں کیا, بلکہ اس نے ویسے ہی کیا تھا, آپ کی نیت سے نہیں کیا, اس نے ویسے ہی شکار کیا, اس کے بعد کہا کہ آپ بھی لے, تو آپ نے کھا لیا تو وہ تب تو ٹھیک ہے. لیکن اگر اس نے اس نیت سے کیا کہ میں ان کے لیے کر رہا ہوں, پھر نہیں کھا سکتے, ٹھیک ہے. آپ سوچ رہے ہوں گے ہمیں کیا شکار سے اور ہمیں کیا اس چیز سے جو ہمارے لیے تھوڑی ہی آئے ہیں. بات یہ کہ جو لوگ صرف سرٹیفکیٹ کے لیے پڑھتے ہیں نا, تو وہ تو ایسے احکام کو ایک طرف ڈالتے جاتے ہیں کہ ہمیں کیا, اس سے ہمیں کیا واسطہ, کوئی اور چیز ہم پڑھیں. اور جو اس کتاب کو اللہ کا کلام سمجھ کے پڑھتے ہیں, ان کے لیے ہر لفظ قیمتی موتی سے کم نہیں, ہر لفظ. تو اس لیے یہ نہیں سوچنا ہم نے یہ شکار تو نہ کرنا ہے, نہ ہمیں کیا اس سے. احرام کی حالت میں ہوئے تو ہمارے اوپر جو ریسٹرکشنز ہیں باقی ہمیں پتہ ہیں, اس سے ہمیں کیا واسطہ. ہم نے ہر چیز کو سیکھنا ہے کیونکہ یہ اللہ تعالیٰ کا کلام ہے. تو اب یہ بات سمجھ آئی ہے کہ ان کے لیے آزمائش اس میں تھی, لیکن یہاں پہ کہا گیا نا بیشئی ان, سات چیزوں کے, تو ان کے لیے اگر شکار ایک آزمائش تھی تو ہمارے لیے اور چیزیں آزمائش ہو سکتی ہیں. اور جیسے میں نے کہا کہ امتحان آزمائش وہاں پہ آتا ہے جہاں پہ انسان کی کمزوری ہوتی ہے اور وہ کام کرنا بھی آسان ہو. اب دیکھیں یہاں پہ کیوں کہا گیا, ان کے نیزے اور ان کے ہاتھ ان کو پا لیں, اتنے قریب تھا شکار. اب سوچ لیں کوئی چیز آپ کی ریچ میں بھی ہو, آپ کر بھی سکتے ہیں, کوئی کچھ کہے گا بھی نہیں یا کوئی دیکھ بھی نہیں رہا, پھر انسان رک جائے صرف اللہ کی خاطر, یہ ہے انسان کا امتحان, یہ ہے اس کا ٹیسٹ. کیونکہ اس وقت انسان یہ سوچتا ہے کہ ابھی کر لوں بعد میں توبہ کر لوں گا, ابھی اس وقت مجھے موقع ملا ہوا ہے, بس یہ تو میرے ہاتھ میں ہے, ابھی کیسے جانے دوں. جیسے یوسف علیہ السلام کا کتنا زبردست امتحان ہوا تھا نا, اللہ اکبر, کہ عزیز مصر کی بیوی خود دروازے بند کیے اور مالکن بھی اور تھریٹ بھی کر رہی ہے کہ اگر تم نے میری بات نہیں مانی میں تمہیں جیل بھجوا دوں گی، قید میں ڈروا دوں گی. خوبصورت بھی ہے، خود دعوت دے رہی ہے، کوئی ہے بھی نہیں دیکھنے والا، پھر بھی اللہ کی پناہ مانگتے ہیں. تو بات یہی ہے کہ انسان کو اللہ تعالیٰ ٹیسٹ میں ڈالتا ہے، اور بعض دفعہ سہولتیں دی جاتی ہیں، آسانیاں دی جاتی ہیں کہ کر لو جو کرنا ہے. اب انسان اس وقت پتہ ہے کیا سوچتا ہے کہ شاید بڑا مزہ آ رہا ہے کہ مجھے تو یہ چیز سامنے مل رہی ہے، لیکن آپ اس وقت یہ نہیں سمجھتے کہ یہ اللہ تعالیٰ کا امتحان ہے. اس نے بالکل جیسے سبت والوں کو یاد کر لیں، سبت والوں کے ساتھ کیا ہوا تھا، بنی اسرائیل کا ایک قبیلہ تھا نا، ساحل سمندر پہ رہتا تھا، اور ان کا کام کاروبار بزنس ہی ان کا تھا، فشنگ. اور ان کو اللہ تعالیٰ نے ٹیسٹ کیا کہ سیٹرڈے کو صرف نہیں مچھلیاں پکڑنا، اور سیٹرڈے کے دن اللہ اکبر وہ مچھلیاں جو تھیں وہ بالکل ایسے کنارے پہ آ جاتی تھی اور اچھل اچھل کے اچھل رہی ہیں، کودے اور یہ کھڑے دیکھ رہے ہیں کہ یعنی باقی دنوں میں وہ گہرے سمندر میں، آپ ڈیپ سی میں چلے جائیں تو کتنی دور جانا پڑے گا، کتنی محنت کرنی پڑے گی، اور سیٹرڈے کو وہ بالکل کنارے پہ آ جاتی تھی باقی دنوں میں ڈیپ سی میں. اب ان کے لیے کتنی بڑی آزمائش تھی. اور یہ نہیں کہ وہ خود ایسا ہوتا ہے، وہ اللہ تعالیٰ کی طرف سے چونکہ ٹیسٹ ہوتا ہے اس لیے ایسا کیا جاتا ہے تاکہ پتا چلے کون ہے جو اللہ کی خاطر رک جائے اور کون ہے جو پھر بھی کرتا رہے. تو یاد رکھیں اللہ تعالیٰ یہ سہولیات دیتا ہے، ایز دیتا ہے. کئی دفعہ ایسی چیزیں آپ کے سامنے آتی ہیں جو کہ جن میں کرنے میں کوئی بھی مسئلہ نہیں ہے، کوئی آپ کو پکڑنے والا نہیں ہے، اور آپ کے ہو سکتا ہے معاشرے میں بھی وہ بری نہ سمجھی جاتی ہیں، لیکن اسی لیے تو امتحان ہے، اسی میں تو آپ کا ٹیسٹ ہے. لِيَعْلَمَ اللَّهُ مَنْ يَخَافُهُ بِالْغَيْبِ، تاکہ جان لے اللہ کون ڈرتا ہے اس سے غائبانہ طور پہ، کون غیب میں اللہ تعالیٰ سے ڈرتا ہے. مطلب ہے کہ اللہ کو، اللہ سامنے تو نہیں ہے نا، جب کوئی سامنے ہوتا ہے پھر تو سارے ہی ڈر کے مارے اور باز آئے رہتے ہیں. مثلاً آپ کے سامنے ایگزامینر کھڑا ہوا ہے اور آپ کو ٹیسٹ دینا ہے، تو تب کیسے دیتے ہیں آپ نا؟ اور جب آپ اکیلے ہوتے ہیں تب کیسے دیتے ہیں؟ آپ دیکھ لیں نا، ایک مثال دیتی ہوں. مثلاً آپ گھر میں ہیں، آپ کا ٹیسٹ آیا ہے، کتاب ساتھ پڑھی ہوئی ہے، سپارہ پاس پڑا ہوا ہے آپ کے، دیکھنے والا بھی کوئی نہیں ہے. اب کون ہے جو تب بھی سیدھا رہے گا اور کہے گا نہیں میں نے پارا نہیں کھولنا اور میں نے کچھ چیٹ نہیں کرنا، میں نے چیٹنگ نہیں کرنی؟ کون ایسا ہوگا جس کے اندر اللہ کا ڈر ہوگا کہ میرا اللہ تو مجھے دیکھ رہا ہے، کوئی بھی اور نہ دیکھے تو. یہی تو اللہ تعالیٰ چیک کرنا چاہتا ہے، یہی تو وہ دیکھنا چاہتا ہے. یہاں پہ دیکھیں، شکار ہے، مثلاً صحرا ہے، اس کے اندر شکار ہے، کوئی دیکھنے والا نہیں، کوئی جاننے والا نہیں ہے. اب بھی کون دل میں یہ بات رکھتا ہے کہ میرا رب مجھے دیکھ رہا ہے اور وہ باز رہتا ہے؟ یہ اللہ نے چیک کرنا. یعنی ٹیسٹ کیوں ہوتا ہے، یہ وجہ بتائی گئی، اس کو ہائی لائٹ کر لیں. لِيَعْلَمَ اللَّهُ مَنْ يَخَافُهُ بِالْغَيْبِ، اللہ تعالیٰ ٹیسٹ کیوں کرتا ہے؟ تاکہ وہ دیکھ لے کون مجھ سے غیب میں بھی ڈرتا ہے. اللہ یہ دیکھنا چاہتا ہے کون اللہ کو بن دیکھے اس کا خوف رکھتا ہے. اور دوسرا اس کا معنی یہ ہے کہ بالغیب، غائبانہ طور پہ، یعنی سب سے وہ غائب ہے، انسان خود سب سے غائب ہے، کوئی بھی نہیں دیکھ رہا، کون پھر بھی ڈر جاتا ہے اور اللہ کے خوف کی وجہ سے وہ کام نہیں کرتا. یعنی کھلی چھٹی ملی ہوئی ہے، چاہو تو گناہ کرو، چاہو تو بچ جاؤ، کون تب بھی بچ کے دکھاتا. آپ کی جو پنچاج آپ سے سبق سن رہی ہیں اور آپ پارا کھول کے اگر سنانا شروع کر دیں، کون آپ کو دیکھ رہا ہے؟ کسی کو بھی نہیں پتا. بچے گا وہی جو اس وقت اللہ کا خوف رکھتا ہو. تو ٹیسٹ ہے نا، ٹیسٹ، واقعی ٹیسٹ یہی تو ہے. یہ ٹیسٹ نہیں ہے آپ میں سے کس کو کتنا آتا ہے، ٹیسٹ یہی تو ہے کہ کس میں اللہ کا خوف ہے. ڈبل ٹیسٹ ہو گئے. تو اپنے آپ کو ہم نے چیک کرنا ہے، इस आयत को वो अपने लिए हमने इस तरह लेना है कि ठीक है मेरा शिकार से तो कोई ताल्लुक नहीं है, लेकिन मैं अपने आप को देखूं उनके लिए ये हॉबी, और इसीलिए मैंने आपको बताया ना उनका शौक था, मेरा जहां पे शौक है, जो चीज मुझे अच्छी लगती है, जो मेरी फेवरेट है, जब उसके लिए रास्ते खुल जाएं, तब बताएं कि तब मैं क्या अल्लाह की खातिर उसके खौफ की वजह से कि मेरा रब तो मुझे देख रहा है ना, क्या मैं उससे उस गुनाह से बचती हूं या नहीं। ये बहुत बड़ा इम्तिहान है, इंसान में कुदरत भी हो, ताकत भी हो, अल्लाह ने ईज़ भी दी हो, उसके बावजूद रुक जाना। इसीलिए तो आप देखें ना, जो जवानी की इबादत होती है उसका जो मकाम है वो बुढ़ापे की इबादत का नहीं है। वजह क्या है? जवानी में इंसान के अंदर ताकत है करने की, जवानी में इंसान के शौक हैं, जवानी में इंसान के का एप्टीट्यूड है इस तरह का गुनाह की तरफ जाने का। तो उस वक्त जो बचेगा गुनाह से और अल्लाह की तरफ आएगा, उसको उसके अर्श का साया नसीब होगा। ये देखें तो टेस्ट में कामयाबी जरूरी है, टेस्ट आएंगे जिंदगी में और इस फॉर्म में आएंगे। मसला ये होता है कि हमें पता ही नहीं चलता कि हमारा टेस्ट हो रहा है। जब हमारे सामने ऐसी चीजें आती हैं, हम भूल जाते हैं कि अल्लाह ने तो ये इम्तिहान लिया है मेरा। हम कहते हैं अभी कर लूं, बस अभी कर लूं, उसके बाद देखी जाएगी। नहीं, वहीं पे याद रखें इम्तिहान आ गया। जिसने ये जान लिया अल्लाह मेरा इम्तिहान ले रहा है इस वक्त, वो कामयाब हो सकता है। तो अल्लाह ताला देखेगा कि मेरे से वाकई कौन डरता है। अब ना सही हमारे इर्द गिर्द ना शिकार भागा फिर, ना हमें कोई शिकार का शौक हो, लेकिन जिन चीजों का शौक है उनको लिखिए। जो चीजें अल्लाह ताला ने मना की हैं लेकिन मुझे अच्छी लगती हैं, उनके बारे में मेरा क्या रवैया है। तो अल्लाह ताला देखना चाहता है गैब में उससे कौन डरता है। अब ये खौफ कैसे आता है? ये खौफ, ये डर गैब में अल्लाह ताला से डरना, ये कैसे आएगा? जब इंसान याद रखे कि मुझे अल्लाह के सामने खड़े होना, मेरा मालिक मुझे पूछेगा, मैं आजाद नहीं हूं। अल्लाह ताला ने इस पेशी को याद कराने के लिए 5 times हमें अपने सामने खड़े होने का हुक्म दिया, कि 5 times मेरे सामने खड़े हो दिन में, ताकि तुम्हें भूले नहीं, कि इसी तरह एक दिन तुम्हें कयामत में मरने के बाद मेरे सामने खड़े होना। ये तो हम हर वक्त कहते रहते हैं ना कि बस बड़ा डर लगता है, बड़ा डर लगता है, उस दिन से क्या होगा क्या होगा। पर डर का पता इन बातों से नहीं चलता, डर का पता तब चलेगा जब टेस्ट लिया जाएगा। तो अब उस टेस्ट में आप क्या करते हैं, अब पता चलेगा कौन अल्लाह से डरता है और कौन रुक जाता है। और जिसको खुदा का खौफ नहीं होगा ना, वो धड़ल्ले से वो काम कर लेगा। अच्छा, ये खौफ खुदा पैदा कैसे करें दिल? अल्लाह ताला ने कुरान करीम में फरमाया है कि अल्लाह से उसके इल्म वाले बंदे डरते हैं, तो क्या मैं नहीं उनमें से हो सकती? इसका मतलब है कि मुझे इल्म के बस पीछे पड़ जाना, इल्म लेना, क्योंकि इल्म वाले बंदों में ही खौफ खुदा आता है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, एक दफा सहाबा के पास आए और फरमाया, क्या तुम में से कोई ये पसंद करता है कि वो बथा जाए, बथा एक जगह थी दूर, और 2 फरबा यानी मोटी ताजी ऊंटनियां लेकर आए बगैर किसी जुल्म ज्यादती के? सहाबा ने कहा, हम में से हर एक ये चाहता है, ऊंटनी बहुत कीमती मता थी। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, फिर तुम में से कोई शख्स जाए और अल्लाह की किताब में से 2 आयतें सीख ले तो ये 2 ऊंटनियों के बराबर है, और जो 3 सीख ले तो ये 3 के बराबर है, जो 4 सीख ले 4 के बराबर। अब अगेन बात वही कहूंगी कि आपको शायद ऊंटनी की ना कोई वैल्यू है, ना कोई आपको इतना कोई शौक है। हमें नहीं चाहिए ऊंटनी। उनके लिए कीमती तरीन चीज थी, आप समझ लें जो आपके लिए कीमती है, समझ लें डायमंड के सेट। सुबह सुबह उठें और आपको दो बहुत कीमती, बहुत एक्सपेंसिव डायमंड के सेट मिल जाए, हर औरत ये चाहती होगी। इससे भी ज्यादा बढ़ के ये है कि दो आयतें आप सीख लें, दो सेट के बराबर है। तीन सीख लें, तीन सेट्स के बराबर है। चार सीखेंगे, चार के बराबर है। तो सोचे आज आप कितनी आयतें सीख के जाएंगे, कितने सारे सेट आपको मिल गए। तो ऐसे शौक के साथ आया करें सीखने के लिए। आपने कभी इस तरह से इल्म सीखने का शौक रखा कि मुझे ऐसे मिलेगा, ये मिलेगा? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो शख्स इल्म के रास्ते पर चलता है ना, अल्लाह ताला उसके लिए जन्नत का रास्ता आसान कर देता है। हो रहा है जन्नत का रास्ता आसान आपके लिए? अल्लाह की रजा के मुताबिक अमल करना आसान हो रहा है? मेरा दिल चाहता है आपको इतना, ये जैसे ये रिस्क है ना, जैसे माँ खुश होती है ना बच्चे को खाना खिला के, खाना जब बच्चा खाता है खाना खत्म हो जाता है, और अगर ना बच्चा खाए तो माँ का दिल उदास होता है। तो मैं आपकी ऐसी माँ हूं जो आपको खाना खिलाना चाहती हूँ, ऐसा खाना जो कभी खत्म ना हो। आपका ये वजूद खत्म हो जाएगा तब भी, हाँ जब आप अपने रब के पास पहुंचेंगे ना, तो इस खाने की ताकत कुव्वत तब भी बाकी रहेगी। तो शौक के साथ सीखें, शौक के साथ इसकी तरफ आए। अगर किसी को डायमंड सेट नहीं पसंद, वो अपना देख ले, और कोई गाड़ियां पसंद है तो कोई महंगी तरीन फरबा ऊंटनियां, फरमाया फरबा मोटी ताजी, वो दो ऊंटनियां उसको मिल जाएंगी। तो महंगी गाड़ी समझ लें, या जो भी आपको कीमती तरीन चीज है, और वो आप समझ लें कि सुबह सुबह आप उठें और आपको वो मिल जाए। तो अल्लाह ताला का खौफ उनके दिल में आता है जो इल्म हासिल करते हैं, जो इल्म लेते हैं। जब इल्म आता जाएगा, खौफे खुदा बढ़ता जाएगा। ये जिंदगी की गाड़ी जो है ना, इस्लाम की हाईवे पे उस वक्त तक दौड़ नहीं सकती, उस वक्त तक इस जन्नत के रास्ते पर, ये हाईवे जो है ना, ये जन्नत की तरफ जाने वाला रास्ता है, इस्लाम की जो हाईवे है ये जन्नत की तरफ ले जाती। उस वक्त तक आपकी जिंदगी गाड़ी इस पे भाग नहीं सकती जब तक एक तरफ अल्लाह का खौफ और दूसरी तरफ उसकी मोहब्बत ना हो, कोई काम कर ही नहीं सकते आप। इसलिए फिर इबादतों में भी नहीं हमारा दिल लगता, फिर इसीलिए ये सब प्रॉब्लम्स होते हैं, क्योंकि ना खौफ है और ना मोहब्बत है। सूरह निसा में हमने पढ़ा है ना कि वो लोगों से छुपते हैं लेकिन अल्लाह से नहीं छुप सकते, और वो उनके साथ है जब वो रातों को मशवरे करते हैं और ये करते हैं। तो खौफ लोगों का नहीं रखना है, खौफ अल्लाह का रखना है। अल्लाह ताला टेस्ट करेगा, ये याद रखे, लयब्लुवन्नकुम, देखिए ना एक ताकीद नहीं है, दो ताकीदें हैं, ल अलबत्ता भी ताकीद है और नून मुशद्दद जरूर आजमाएगा। ऐसा हो नहीं सकता कि तुम्हारी आजमाइश ना हो, जरूर होगी। और फिर अल्लाह ताला देख लेगा तुमने किसमें खौफे खुदा ज्यादा। तो हम अगर इसमें ही गिर जाए कि हम टेस्ट देने लगे और तब हम खोल लें कुरान और हमारे सबक सुना जा रहा है तब हम खोलें, तो हम तो इसी में फेल हो गए, यही फेल हो गए, और हमने आगे क्या बढ़ना। तो नर्सरी के बच्चे का एग्जाम नर्सरी वाला ही होता है ना, पीएचडी वाले का एग्जाम उसके मुताबिक होता है, उनके बड़े बड़े इम्तिहान होते हैं। जब आप ये इम्तिहान पास कर जाएंगे तो और अच्छे बड़े इम्तिहान आते हैं, और अगर इसी इम्तिहान में फेल हो गए तो क्या आगे आपका टेस्ट होगा। तो फमाने अतदा बाद अदाली का फल हुआ अजाबुन अलीम, जो कोई ज्यादती करेगा इसके बाद, किसके बाद यानी इस हुक्म के आने के बाद, उसके लिए दर्दनाक अजाब है। इसके बावजूद यानी जब मना कर दिया गया ये नहीं करना, जब तुम्हारे सामने शिकार आ जाए अहराम की हालत में, तुमने शिकार नहीं करना, इसके बावजूद कोई हद से बढ़ता है तो उसके लिए दर्दनाक अजाब है। अब आप देख लें अल्लाह ताला का हर हुक्म का मतलब इतना इम्पोर्टेंट है। अब ये किसी काफिर को तो नहीं कहा जा रहा ना, या ये लदीना आमनु को कहा जा रहा है ना, फला हुआ अजाबुन अलीम, उसके लिए दर्दनाक अजाब है। क्योंकि उसने क्या सोचा, अल्लाह ताला के हुक्म को कोई वैल्यू नहीं दी, अपनी पसंद को वैल्यू दी, अपनी मर्जी को वैल्यू दी। देखिए अल्लाह के हुक्म पे राजी हो जाना और कहना कि ठीक है मैंने अल्लाह का हुक्म सुन लिया, मैंने मान लिया, ये तभी पॉसिबल है जब आप अपने वजूद के ऊपर, अपने आप पे अल्लाह का हक ज्यादा समझे और अपना कम समझे। क्या हम ऐसा समझते हैं कि अल्लाह का हक मेरे ऊपर ज्यादा है और मेरा अपना हक कम है। अगर ऐसा है तो तभी मान सकते हैं, और अगर आप समझते हैं मेरा अपने ऊपर हक पहले है, अल्लाह का हक बाद में, मैं क्यों मानूं? तो जरूर हमने इस आयत के बाद जायजा लेना कि जब मेरे सामने बुराई का रास्ता खुला है, मसलन हर कोई बुरा कर रहा है उस माशरे में, ये चीज आम है, उस वक्त मैं रुकती हूं कि नहीं। यायोलदीना आमनू, ए लोगों जो ईमान लाए हो, ला तक्तुलु सईद, ना तुम कत्ल करो शिकार को, यानी शिकार ना करो, वह तुम हुरुम, और तुम एहराम की हालत में हो। वही वाली बात आ रही है कि तुम एहराम की हालत में, तो तुमने नहीं शिकार करना, चाहे वो तुम्हारी एट आर्म्स रीच है, चाहे वो तुमसे करीब है। तो क्या शिकार, अच्छा जानवर देखे ना दो तरह के होते हैं, एक तो वो जिनको शिकार किया जाता है, शिकार करके खाया जाता है, और दूसरे वो जो कि जहरीले जानवर हो सकते हैं, तो क्या उनको भी ना मारे? तो बात यह है कि पांच किस्म के जानवर तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना, बुखारी और मुस्लिम में भी है, कि इनको मारना, इनके कत्ल किए जाएंगे हरम में भी और गैर हरम में भी, कौवा, चील, बिच्छू, चूहा और काटने वाला काला कुत्ता, ये तो हैं बुखारी और मुस्लिम की हदीस में कि इनको मारा जाएगा। और कुत्ते के ही हुक्म में दरिंदे भी आ जाते हैं, जैसे भेड़िया, शेर, चीता, इस तरह के जो भी जानवर हैं जो यानी तकलीफ पहुंचाने वाले हैं। आपको पता है ना, वही बात याद है कि आप सल्लल्लाहु अलैहि वसल्लम के साथ जब उतबा बिन अबू लहब ने बहुत बदतमीजी की थी, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने बद्दुआ दी थी उसको कि अल्लाह इस पर शाम में से अपना कोई कुत्ता मुकर्रर कर दे, तो जब वो गया था तो वहां पे उसको एक शेर ने फाड़ डाला था, ठीक है, तो अल्लाह के कुत्तों में से एक कुत्ता था, तो शेर भी उसी कुत्ते के हुक्म में ही आ गया। इसी तरह सांप वगैरह है, ऐसे ईजा देने वाले जो जानवर हैं, जाहिर है उनको मारा जाएगा, हरम के अंदर भी मारा जाएगा। तो अंतुम हरुम में दोनों ही आ गए ना, हरम में भी और एहराम की हालत में भी, ठीक है। फमन कतलहु मिनकुम मुतअम्मिदन, और जिसने कत्ल किया उसको तुम में से जानबूझकर कत्ल करने का मतलब क्या है, इस हुक्म के आने के बावजूद किसी ने अब फिर भी शिकार किया हालत एहराम में, तो क्या है, फजजा मिसलुमा कतला मिन नामी, तो बदला इसका मानिंद उसके जो उसने कत्ल किया चौपायों में, यानी अब इसका बदला क्या होगा, कफारा क्या होगा, कि वो बदले में जिबा करे चौपायों में से इसी की तरह के चौपायों में से। मिसाल के तौर पे अगर मसलन उसने जाहिर है एक अगर ऑस्ट्रिच का शिकार किया, तो उसके बदले में कोई ऊंट तो नहीं वो जिबा करेगा ना, और अगर गाय, उसने जंगली गाय कोई शिकार किया, तो उसके बदले में मुर्गी तो नहीं दे देगा ना, हिरन के बदले में कोई और ऐसे छोटा सा अंडा तो नहीं वो दे देगा। इसलिए जैसा जानवर शिकार किया गया है उसी की माने, उसी के मिसल, उसी जैसा ही कोई जानवर जो है उसको देना पड़ेगा अल्लाह के रास्ते में, उसको यानी कुर्बानी देनी पड़ेगी। और ये फैसला अब कौन करेगा कि कौन सा जानवर किसके लिए दिया जाए, तो इसके लिए दो अदल वाले फैसला करेंगे, यहकुमु बिही इस्सात, इसके जवा अदलिम मिनकुम, यानी तुम में से, यानी मुसलमानों में से दो अदल वाले जो होंगे वो भी ये फैसला करेंगे कि क्या दिया जाए, यानी हिरन है तो उसका जैसा कोई बकरी हो गई, या मींडा है, या इस तरह है तो गाय हो गई, गाय के बदले गाय दी जा सकती है, इस तरह से करके वो उसको कॉम्पेंसेशन उसकी करेंगे, कफारा देंगे। तो और ये फैसला ये बताएगा कौन, दो अदल वाले। अब अदल वालों का कैसे पता चलेगा कि कौन अदल वाला है या नहीं है, तो इसकी भी शरायत रखी है उलमा फुकहा ने, कि जो अपने फराइज अदा करता हो, जो कबीरा गुनाहों से बचता हो, जो सगीरा गुनाह बार बार उन पे इसरार ना करता हो, और जो बंदों के साथ भी अच्छा मामला करता हो, अच्छा सलूक करता हो, वो अदल वाला होता है। तो दो ऐसे अदल वाले, और जिनको जरा पता भी हो कि किस चीज की कीमत क्या है, ये नहीं कि उनको बिल्कुल कुछ पता ही नहीं, तो घर बैठे फैसले नहीं हो जाएंगे कि चलो मैं इसकी जगह ये दे देता हूँ, दो लोग हूं तुम में से। और हदियम बालिग अल काबा, अब ये वाला जो जानवर दिया जाएगा ना, ये हदी है, कुर्बानी होगी बालिग अल काबा, पहुंचने वाली काबा को, یعنی حرم کی حدود میں جا کے, یعنی کہ کعبہ کے پاس جا کے کھڑے کر کے تو جانور کو ذبح کیا جائے گا, بلکہ اب یہ کفارے میں جو جانور دیا جائے گا نا, جیسے کہ ہم وہاں پہ جاتے ہیں تو دم دیتے ہیں, اگر کوئی غلطی ہو جائے تو کیا کرتے ہیں, دم دو, تو اس میں بھی کوئی جانور ذبح کیا جاتا ہے. تو ظاہر ہے اسی طرح یہاں پہ کفارہ جو دیا جائے گا, تو اب یہ کفارے میں جو جانور ہوگا وہ وہاں جا کے یعنی حرم میں پہنچانا ضروری ہے, وہاں جا کے دیا جائے. اور اس کا پھر ظاہر ہے جو گوشت وغیرہ بھی ہوگا وہ وہاں کے مسکینوں کو کھلایا جائے گا. او کفارت طعام مساکین, یہاں کفارہ ہے کھانا مسکینوں کا, یہاں پھر یہ دیکھ لیا جائے کہ مثلا ہے کہ ہرن شکار کیا ہے تو اس کی جگہ ایک بکرا دے رہے ہیں, تو اب بکرا جو ہے وہ کتنے لوگ کھا سکتے ہیں, تو اگر مثال کے طور پہ 30-40 لوگ کھا سکتے ہیں تو 30-40 لوگوں کو کھانا کھلا دیا جائے. کیا اگر وہ اس نے یہ ہدی نہیں دینی, قربانی نہیں کرنی, تو 40 لوگوں کو کھانا کھلا دے, جانور کی قیمت کا اندازہ کر کے نا اتنے ہی پیسے کا کھانا مسکینوں کو کھلا دیا جائے. اب دیکھ لیں یہاں پہ شکار کر کے غلطی ایک نے کی اور اللہ نے بھلا سارے مسکینوں کا کرا دیا کہ ان کے پیٹ بھر گئے, ورنہ اللہ تعالیٰ نے یہ نہیں فرمایا 100 نفل پڑھو, اتنے کرو, ایسے کرو, نہیں, اس میں بھی فائدہ انسانوں کو ہی پہنچ رہا ہے. اللہ کو تمہاری کوئی عبادات کی ضرورت نہیں ہے. او عدل ذالک صیامن, اب دیکھیں کوئی نہیں کر سکتا, کوئی افورڈ ہی نہیں کر سکتا اتنا, تو پھر کیا, برابر اس کا روزے رکھنا, اس کے برابر روزے رکھنا, یعنی اگر مثلا جو بھی جانور تھا اس کو کھا کے کتنے دن کے روزے رکھے جا سکتے تھے, مثلا 10 دن کے رکھے جا سکتے تھے, یا اگر مثال کے طور پہ کوئی مرغا ہے وہ اس نے شکار کر لیا تھا تو 2-3 دن تک اس کو کھا سکتا تھا, تو 3 دن کے روزے رکھے. اب اس کا فیصلہ بھی کون کرے گا, خود نہیں کرنا, 2 عادل شخص, ٹھیک ہے, کوئی امام سے پوچھ لیں, کسی اسکالر وغیرہ سے پوچھ لیں, اور وہ کسی کے ساتھ مشورہ کر کے اور پھر وہ بتا دیں. تو ہر جانور کے شکار پہ ڈفرینٹ اس کا مطلب تعداد ہوگی نا روزوں کی, ظاہر ہے چڑیا اور نیل گائے کے شکار پہ ایک جتنا تو کفارہ نہیں ہوگا نا. لیذو کا وبال امرہ, یہ اس لیے اللہ تعالیٰ نے رکھا تاکہ وہ چکھے اپنے وبال کا, اپنے کام کا وبال چکھے, اپنے کام کی سزا چکھے, اور دوسرا یہ کہ اس کو یہ احساس ہو جائے نا کہ میں نے کیوں مجھ سے یہ غلطی ہوگی, انسان پچھتائے اس پہ, آئندہ نہ کرے. کیا اگر تو کچھ بھی نہ ہوتا تو پھر تو انسان نڈر ہو جاتا نا, اب جب اس کو دینا پڑے گا تو پھر اس کو یہ احساس ہوگا. اور پھر دوسری بات یہ کہ انسان اس گلٹ سے بھی پھر نکل آتا ہے, جب انسان کفارہ ادا کر دیتا ہے تو ایک گناہ کی گلٹ ہوتی نا, میں نے کیوں کر دیا, اور پھر انسان اس کے اندر ہی اپنے آپ میں اتنا یعنی تکلیف میں رہتا ہے, تو اللہ تعالیٰ نے اس گلٹ سے نکال دیا, یہ کفارہ دے دو گے تو اس کے بعد تمہارے پر سے ایک گناہ دھل جائے گا, تو سستے میں بچت ہو گئی نا. اگر کفارہ نہ ہوتا, اس سے گناہ نہ مٹتا, تو جہنم کی آگ پہ میں ڈال کے گناہ مٹایا جاتا, وہ تو بہت مہنگا. عف اللہ عما سلف, معاف کر دیا اللہ نے جو اس سے پہلے گزر چکا, کہ وہ صحابہ کو بہت ہی اس چیز کی پریشانی رہتی تھی, جب بھی کوئی حکم آتا تھا تو وہ یہی سوچتے تھے کہ اگر کسی نے اس حکم کے آنے سے پہلے شکار کر لیا وہ احرام کی حالت میں, پھر اس کا کیا ہوگا, تو جو گزر چکا ہے وہ گزر چکا. ہم بھی سوچیں, دیکھیں جب ہم نے قرآن نہیں پڑھا تھا, اب ہم قرآن پڑھتے ہیں, اب آ کے کئی چیزیں پتہ چلتی ہیں, اوہو یہ تو ایسے کرنا تھا, اور ہم کیا آج تک کرتے رہے. تو پچھلی زندگی میں جو ہو چکا, اللہ تعالیٰ سے امید ہے کہ اللہ تعالیٰ معاف فرما دے, جو ہو چکا وہ گزر چکا. ومن عادا, لیکن اس کے بعد بھی جو اعادہ کرے, یعنی بار بار کرتا جائے, اب تو جو کرنا ہے, پہلے تو چلو نہیں پتا تھا, یا اس زمانے میں تو حکم ہی نہیں آیا تھا نا, ہمارا یہ حال ہے کہ نہیں پتا تھا پہلے, جب اب پتا چل گیا, پھر بھی ڈھیٹوں کی طرح کرتے ہی جا رہے ہیں, ابھی بھی باز نہیں آ رہے, تو فَيَنْتَقِمُ اللَّهُ مِنْ, تو انتقام لے گا اللہ اسے. اب کسی کو پتا ہے کہ شکار نہیں کرنا احرام کی حالت میں, پھر بھی وہ کرے, تو اب دیکھ لیں کہ اللہ تعالیٰ نے اتنی بڑی بات ہے یہ کہ اللہ تعالیٰ اسے انتقام لے گا, یہ کوئی انسان نہیں کہہ رہا, رب العالمین فرما رہا ہے. کہ اب اگر تم نے حد توڑی اس کا مطلب تو یہ نا کہ یہ ڈھیٹ ہے, اس کو کوئی اللہ کا ڈر خوف کچھ نہیں ہے, سرکشی ہے. پہلی بار کیا تھا تو ٹھیک ہے انجان تھا, اب کر رہا ہے تو اس کا مطلب دیدہ دلیری سے کر رہا ہے کہ ہاں میں کروں گا چاہے مجھے پتا بھی ہے. یا کوئی اگر یہ کہے چلو آج کر لیتا ہوں پھر کفارہ دے دوں گا, کفارہ دینا کیا مشکل ہے, ابھی تو کروں نا, پھر اللہ تعالیٰ انتقام لے گا. اور جس سے اللہ انتقام لینے پہ آ جائے سوچیں پھر اس کی تو کوئی بچت ہو ہی نہیں سکتی. اس لیے جانتے بوجھتے اللہ اکبر اللہ تعالیٰ کے احکامات کو توڑنا یہ کوئی معمولی بات نہیں ہے. واللہ عزیز ذو انتقام, اللہ تعالیٰ غالب ہے, بدلہ لینے کی طاقت رکھتا ہے, بدلہ لینے پہ بھی قادر ہے وہ. احل لکم صید البحر, اب آ گیا بحر کا شکار یعنی سمندر کا شکار, پہلے خشکی کا شکار تھا, اب اگر سمندر میں ہے. اب پرانے زمانے میں آپ کو پتا ہے پرانے کیا زمانہ, ہم اپنی نانی دادی کا زمانہ بھی یاد کر لیں, تو لوگ شپس میں جاتے تھے زیادہ تر حج عمرہ وغیرہ کے لیے. اب سمندر میں اگر ان کو شکار ممنوع کر دیا جائے تو پھر تو بہت ہی مشکل ہو جائے, کیونکہ مہینوں مہینوں لگتے تھے پہنچنے میں, لوگ دور دراز سے آئیں گے ان کو اور بھی زیادہ ٹائم لگے گا. تو اللہ تعالیٰ نے حلال کیا تمہارے لیے شکار سمندر کا, چاہے احرام کی حالت میں چاہے بغیر احرام کے, سب کے لیے ہے یہ, احرام کی حالت میں بھی اور بغیر احرام کے. تو اس کا شکار کرنا تمہارے لیے اللہ تعالیٰ نے تمہاری سہولت کے لیے اللہ تعالیٰ نے حلال کر دیا. وہ تعام ہو اور تعام بھی اس کا, شکار میں اور تعام میں کیا فرق ہے؟ شکار تو وہ ہے جو آپ ظاہر ہے جو آپ فشنگ کرتے ہیں تو ڈالتے ہیں اور زندہ اس کو پکڑتے ہیں, اور تعام کا مطلب یہاں پہ کیا ہے, جو مردہ ہو کے باہر نکلا ہے. جیسے سمندر سے کئی دفعہ باہر نکلی ہوتی ہیں مچھلیاں اوپر آئی ہوتی ہیں, وہ بھی کھانا حلال ہے. جیسے ابن جریر میں ہے کہ حضرت عبد الرحمن بن ابو حریرہ نے ایک مرتبہ حضرت ابن عمر سے سوال کیا کہ سمندر میں بہت سی مردہ مچھلیاں کنارے پر پھینک دی ہیں تو آپ کیا فرماتے ہیں, ہم انہیں کھا سکتے ہیں یا نہیں؟ ابن عمر نے جواب دیا کہ انہیں مت کھاؤ. جب واپس آئے تو حضرت عبداللہ رضی اللہ تعالیٰ عنہ نے قرآن کریم کھول کر تلاوت کی اور سورہ مائدہ کی اس آیت پہ نظر پڑی تو ایک آدمی کو دڑایا, کہا جاؤ کہہ دو وہ اس کو کھا لیں, یہی بحری طعام ہے. یعنی سمندر کا طعام یہ ہے کہ جس کو سمندر باہر پھینک دیتا ہے یا وہ مرا ہوا تھا. کئی دفعہ میں دیکھا ساحل کے اوپر کنارے پہ بیچ وغیرہ پہ مچھلیاں اتنی ساری پڑی ہوئی ہیں وہ مر گئی ہوئی ہیں, تو کیا ان کو کھا سکتے ہیں؟ ہاں جی کھا سکتے. ٹھیک ہے, اس کے بارے میں ایک اور حدیث میں بھی آتا ہے کہ حضرت جابر بن عبداللہ فرماتے ہیں کہ ہم ایک سفر میں تھے, کوئی 300 لوگ تھے, تو آپ صلی اللہ علیہ وسلم نے سمندر کے کنارے پہ نا ایک چھوٹا سا لشکر بھیجا تھا, ان کے سردار بھی تھے ابو عبیدہ بن جراح, تو 300 لوگ تھے. تو جابر کہتے ہیں کہ میں بھی ان میں تھا, ہم ابھی راستے میں ہی تھے کہ ہمارا جو کھانے پینے کا سامان تھا نا وہ ختم ہو گیا. تو امیر لشکر کو حضرت ابو عبیدہ بن جراح کو جب خبر ہوئی تو حکم دیا کہ جو کچھ جس کے پاس ہے میرے پاس لے آؤ. سارے اپنا اپنا سامان لیا جو جس کے پاس کھانے پینے کا تھا, سب جمع کیا. اب ایک حصہ مقرر کر دیا, ہر ایک کو بانٹ کے دیتے تھے, یہاں تک کہ آخر میں ہمیں ہر دن ایک کھجور بس ملنے لگی, آخر میں وہ بھی ختم ہو گئی. اب ہم سمندر کے کنارے پہنچ گئے, دیکھتے ہیں کہ کنارے پہ ایک بڑی مچھلی ایک ٹیلے کی طرح, جیسے بڑا ٹیلا ہوتا نا اس طرح پڑی ہوئی تھی. سارے لشکر نے یعنی ایک ڈیڈ مچھلی بہت بڑی, کوئی ہو سکتا ہے کوئی ویل مچھلی ہو بڑی, کیونکہ 18 دیز تک 300 لوگوں نے کھایا اور وہ اتنی بڑی مچھلی تھی کہ وہ کہہ فرماتے ہیں کہ اس کی دو ریبز جو تھی نا کھڑی ہوں تو اس کے نیچے سے ایک آدمی سوار ہو کے بھی گزر سکتا تھا اور اس کا سر اس کی ریبز کو نہیں پہنچے گا. اور یہ بھی کہا جاتا ہے کہ یعنی اونٹ کے اوپر سوار ہو کے کوئی اس کے نیچے سے گزر جائے تو وہ ٹچ نہیں کرے گا کہیں, اتنی اونچی تھی وہ. اور یہ بھی ہے کہ صحابہ اس کی آنکھ کے سوراخ میں سے چربی ہاتھوں میں بھر بھر کے نکالتے تھے اور 13 لوگ اس کی آنکھ کی گہرائی میں بیٹھ گئے تھے, اتنی وہ بڑی تھی. تو انہوں نے مٹکے بھی بھر لیے تھے اس کے گوشت اور چربی سے. تو جب واپس آپ صلی اللہ علیہ وسلم کے پاس پہنچے تھے تو آپ صلی اللہ علیہ وسلم سے اس کا ذکر کیا تو آپ نے فرمایا یہ اللہ کی طرف سے روزی ہے جو اللہ نے تمہیں دیا, اس کا گوشت اب تمہارے پاس ہے, अगर हो अभी भी तो तुम खा सकते हो उसको। यानी वो डेड हालांकि पड़ी हुई थी, उसका कोई शिकार नहीं किया गया था, लेकिन इससे ये पता चलता है बुखारी और मुस्लिम में भी ये है हदीस कि जो है ना ये समुंदर का डेड भी खाया जा सकता है। सल्लल्लाहु ने फरमाया समुंदर का पानी पाक है और उसका मुर्दा हलाल है। ठीक है, तो ये इसमें वो सारी चीजें शामिल हैं जो समुंदर में ही रहती हैं, समुंदर में ही उनका उनकी पैदाइश होती है, समुंदर में ही वो मतलब उनका खाना पीना। अब इसमें सारा कुछ आ गया, झींगे प्रॉन क्रैब, ये लोग सब पूछते रहते हैं कि ये क्या सही है खाने। तो यहाँ पे कुरान करीम की आयत से पता चलता है कि हाँ जो समुंदर का शिकार भी और उसका ताम भी, उसका यानी जो मुर्दार है वो भी खाया जा सकता है। बाज़ लोगों ने, बाज़ उलमा ने सिर्फ मेंढक को इससे अलग रखा। उन्होंने कहा कि मेंढक के सिवा पानी के तमाम जानवर जो है ना वो खाने को वो मुबाह कहते हैं, यानी ना उनके अंदर कोई सवाब ना गुनाह कुछ भी नहीं। और क्योंकि एक हदीस में है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने मेंढक के मारने से मना फरमाया, और फरमाया है उसकी आवाज जो है ना अल्लाह की तस्बीह करती है। आप देखते हैं मेंढक तर्राता है तो ये अल्लाह की तस्बीह करता है, सुभान अल्लाह। तो यहाँ पे और फिर मतान लकुम, फायदा मंद है तुम्हारे लिए। इसमें तुम्हारे लिए फायदा है, क्यों फायदा है? जैसे मैंने आपको बताया कि बहरी सफर जब करते हैं तो फिर लंबे लंबे सफर हो और खाना खत्म हो जाए और समुंदर से भी नहीं अगर शिकार किया जाएगा तो फिर तो लोगों के लिए बहुत मुश्किल हो जाएगा। वाले सैयारती, और काफिले के लिए भी, यानी मुसाफरों के लिए, चलने फिरने वालों के लिए भी, जितने लोग शिप में हैं उनके लिए भी ये फायदा मंद है। ये सबके लिए ही फायदा मंद है, इसलिए कि उसको स्टॉक भी कर सकते हैं, उसी वक्त निकाल के खा भी सकते हैं। ये इसलिए ना समुंदर का शिकार जो है वो जिबा नहीं ना किया जाता, तो मछली में मछली भी जिस हाल में भी मिले उसको खा सकते। वह हुर्रिमा अलैकुम सैदुल बर्री मा दुमतुम हुरमन, और हराम किया गया तुम पर खुश्की का शिकार जब तक तुम हालत एहराम में हो। ये तो पहले बात गुजर चुकी है, खुश्की का शिकार नहीं, इसको ताकीद के लिए दोबारा लाया गया। वत्तकुल्लाह, डरो अल्लाह से, अल्लज़ी इलैही तुहशरून, अल्लाहु अकबर, जो चीज याद कराई गई ना वो वही आखरत की पेशी। अल्लाह से डरो क्यों? इसलिए कि उसके पास ही तो तुम इकट्ठे किए जाओगे ना। आज खा पी लो, जो मर्जी कर लो, जो करना है, जो दिल चाहता है वो करो, लेकिन एक दिन तो वो है जब तुम सबको अल्लाह के हजूर जमा होना, फिर क्या करोगे? तो इन चीजों को फॉलो करो, अल्लाह से डरो। और देखें ये सारे अहकामात जो हालत हराम के हैं, हराम हलाल के हैं, हम पढ़ते आ रहे हैं, ये में एक प्रैक्टिस खासतौर पे यहाँ पे देखें, हालांकि हलाल है, शिकार करना हलाल है, ये जानवर खाना हलाल है, लेकिन अल्लाह ताला एक प्रैक्टिस करवाते हैं सेल्फ कंट्रोल की। जैसे रोजे में है ना प्रैक्टिस कि हलाल चीजें हैं लेकिन आपने नहीं खानी, इसी तरह हालत हराम में कई चीजों की प्रैक्टिस कराई जाती है। एक तो हमने पहले पढ़ा था ना, फला रफसा वला फुसूका वला जिदाल, कि नहीं कोई लड़ाई झगड़ा नहीं करना, नाफरमानी का कोई काम नहीं करना, शहवत की गुफ्तगू नहीं करनी। इसी तरह शिकार खेलना भी मना, बाल काटना मना, खुशबू लगाना मना, इसलिए कि मेरे रब का हुक्म है बस। ये नहीं इसके अंदर के क्यों वाए लो फिर अगर आगे पीछे सही है तो इस वक्त फिर क्यों नहीं इजाजत। और इसमें इतना जबरदस्त एक मैसेज है ना, पूरी दुनिया के सामने ये मिसाल है कि मुसलमान जो है, मोमिन जो है, उसके रब का जब हुक्म आ जाता है तो वो अपनी दिल पसंद चीजों को भी एक मिनट में छोड़ सकता है। हम ये एक मैसेज दे रहे हैं ना दुनिया को कि जब भी जो भी मेरा रब छुड़वाना चाहेगा मैं छोड़ दूंगी, मुझे नहीं कोई मसला। अल्लाह ताला चाहते हैं कि जैसे तुम ये हालत हराम में जिंदगी गुजारते हो ना, वैसी हमेशा गुजारो। ये दर्स है हमारे लिए भी, जिंदगी में अमन इसी तरह कायम हो सकता है। ये नहीं कि शिकार ना करो कभी भी, बल्कि क्या मतलब है, इस तरह कि तुम्हारे हाथ से किसी को तकलीफ ना पहुंचे। जैसे तुम जानवरों के लिए हो ना, जानवरों के लिए, इंसानों के लिए भी, कि भाई ना लड़ना है, ना झगड़ना है, ना कोई दंगा फसाद है, ना जानवर को मारना है, कोई शिकार तक नहीं करना। اسی طرح عام زندگی میں تم ہونا چاہیے تمہیں کہ تمہارے سے کسی کو تکلیف نہ پہنچے، کسی کو نقصان نہ پہنچے. تو اس کے لیے ایک تھوڑے دن کی پریکٹس کرائی گئی. اللہ تعالیٰ چاہتے ہیں کہ تم ایسے پیسفل انسان بنو، اور جو حکم بھی وہ دے کہ یہ نہیں کرنا تم اس کو فوراً چھوڑ دو، جیسے کہ ان دنوں میں چھوڑتے، احرام کی حالت میں چھوڑتے. دیکھا لوگوں کو کتنے پریشان ہوتے ہیں، ارے میرا بال نہ ٹوٹ جائے، یہ والا سکارف لوں، فلانا کروں، کنگھی بھی نہیں کرتے، کہیں نہ ٹوٹ جائے، کتنی احتیاط کرتے ہیں. لیکن احرام سے نکلتے ہی اسی رب کے اور بھی تو بہت سارے احکامات ہیں جن کی ہم پرواہ بھی نہیں کرتے. پھر احرام میں اتنے کیئرفل، احرام میں بھی اسی رب کا حکم تھا کہ یہ نہیں کرنا، یہ چھوڑ دو. احرام کے بعد بھی اسی رب کا حکم ہے کہ یہ کام نہیں کرنے. تو اللہ تعالی ہمیں یہ پریکٹس کرا کے ایک امن پسند انسان بنانا چاہتا ہے کہ امن والے بنو، جیسے احرام میں ہو اس طرح سے رہو. اور آپ کو پتہ ہے اس وقت اس زمین پہ جو سب سے بڑی ضرورت ہے نا، وہ امن ہے. سب سے بڑی ضرورت پیس ہے، لوگ پیس کے لیے ترس رہے ہیں. اور مسلمان، تم کو تو ٹریننگ ہی پیس کی دی جاتی ہے نا، تم تو پیس کے علمبردار ریپرزینٹیٹو ہونا چاہیے تمہیں. کیا آپ مجھے بتائیں، دنیا میں، پوری دنیا میں مجھے بتائیں، کسی مذہب میں، کسی قوم میں، کسی جگہ پہ ایسا کچھ بھی ہے کہ جہاں ایک ڈریس کوڈ ہو، ایک ڈریس کوڈ انٹروڈیوس کروایا گیا ہو امن کے نام پہ، کہ یہ ڈریس جب پہن لیں گے تو امن، سارے لوگ آپ سے امن میں ہیں، جانور بھی امن میں ہیں، گھاس پھوس بھی امن میں ہے، ایوری تھنگ. یا کوئی بھی ایسی جگہ ہے جو امن کے نام پہ مقرر کی گئی ہو کہ وہاں پہ امن ہی امن ہوگا، کوئی دنیا میں بتائیں، کسی پولیس کو چیک کرنے کی ضرورت نہیں، کسی کو نہیں ہونے کی ضرورت. وہ ہے وہ جگہ ہی بیت الحرام، حرم، وہاں پہ اتنی حرمت ہے، ہر غلط کام کرنا حرام ہے. ایسے مسلمان کیا جن کو یہ ٹریننگ دی جاتی ہے، کیا وہ فساد کرنے والے ہو سکتے ہیں؟ اور کوئی دن ایسا سال میں نہیں ہے جب مسلمانوں کی اتنی بڑی تعداد امن کا لباس، پیس کا لباس پہن کے اور لبیک اللہم لبیک کہتے ہوئے جا رہے ہیں وہاں سارا سال. تو اسلام تو پیغام ہی امن کا دیتا ہے، تعلقات میں بھی امن، زبان میں بھی امن، ایک جانوروں تک کو امن. دنیا جو امن چاہتی ہے نا، وہ تو اسلام ہی دے سکتا ہے. لیکن اس کے باوجود آج ہم فساد کے نام سے دنیا میں مشہور ہو رہے ہیں. دنیا کو پتہ ہی نہیں ہے کہ ہمارا دین ہمیں کیا سکھاتا ہے، تو یہ کیا، کون بتائے گا پھر ان کو جا کے؟ وہی تو ان پہ تو نہیں نازل ہونے لگی، ہم ہی بتائیں گے نا جا کے. دیکھو ان چیزوں کو تو پھیلائیں نا کہ دیکھو ہمارا ایک ڈریس کوڈ اس نام سے ہے، دیکھو ہماری ایک جگہ اس نام سے، دیکھو ہمیں یہ سکھایا جاتا ہے، یہ ہمیں جا کے بتانا ہے. یہی ہماری گواہی ہوگی ہمارے قول سے، ہمارے عمل سے. حافظ ابن قیم نے اپنی کتاب میں لکھا کہ ایک حدیث اس میں بیان کی ہے، اور حدیث میں یہ ہے کہ ایک شخص جاتا ہے اور اپنے اللہ پر یقین کی باتیں اور کلمے کی جو شہادت ہے نا، وہ پتھروں کے سامنے دیتا ہے کہ کوئی بھی نہیں ہوتا وہاں پہ، تو پتھروں کو کہتا ہے کہ پتھروں تم گوار ہے نا، سات پتھر ہوتے ہیں، اے پتھروں تم گوار ہے نا کہ اللہ میرا رب ہے، ٹھیک ہے، شہادت دیتا ہے اشہد ان لا الہ الا اللہ، تو اے پتھروں تم گوار ہے نا، پتھروں کو گواہ بنایا اس نے. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا قیامت کے دن جب اس شخص کو اس کے اعمال کی وجہ سے جہنم میں ڈالا جائے گا، تو یہی سات پتھر جہنم کے ہر دروازے کے آگے اس کے راستے کی رکاوٹ بن جائیں گے. اس نے گواہی دی تھی ہمارے سامنے، تو ہم نے بھی تو کوئی گواہ تیار کرنی ہے نا. آپ سوچتے ہیں کہ آپ نے بھی کسی کو تیار کرنا ہے کہ یہ میرے لیے گواہی بن جائے کہ میں ایک اللہ پر ایمان لانے والی تھی. جب آپ یہ پیغام دنیا کو دیں گے، پھیلائیں گے، تو یہی گواہیاں آپ اپنے لیے تیار کر رہے ہیں. ہم نے پہنچا دیا، تم گواہ رہے نا ہم نے پہنچا دیا، تم گواہ رہے نا ہم ایک اللہ کے ماننے والے ہیں. بتائیں آپ، کوئی ہندوؤں میں ہے، کوئی کرسچن میں ہے، کوئی کسی کے اندر بھی ایسا ہے کہ ایسے امن کے ڈریس کوڈ کے ساتھ امن کی کوئی جگہ ہو اور امن کی کوئی دن ہو، آگے ان کی بھی بات آ رہی، کوئی کسی کے اندر ایسا ہے؟ ہمیں اسپیسیفک اس طرح سے کر کے بتا دیا گیا، ٹرین کر دیا گیا. تو اللہ تعالیٰ نے فرمایا تم اللہ سے ڈرو، اس دن کا خوف اپنے دل میں رکھو. ڈرنا کس بات سے؟ کہ یہ حلال اور حرام کی جو لمٹس ہیں نا، ان کو کراس نہ کرنا، کیونکہ اللہ تعالیٰ عزیز ان انتقام ہے، یاد رکھنا. اور پھر تم نے بچ کے کہاں جانا ہے؟ آج کھا پی بھی لوگے، آج کچھ الٹا سیدھا کر بھی لوگے، تو یوم یقوم الناس لرب العالمین، یہ ایک دن تو ہے جس دن لوگوں کو جمع ہونا ہے رب العالمین کے سامنے، اس دن کا ڈر کرو. اور حج بھی تو ایک آخرت کی پیشی کو یاد دلانے کے لیے بہترین موقع ہے. وہاں پہ تو انسان جب اتنے لوگوں کو اکٹھے ہوتے دیکھتا ہے تو یہی یاد دہانی ہوتی ہے نا کہ لوگ اللہ کے سامنے اس طرح کھڑے ہوں گے قیامت کے دن بھی. اور یہ یاد دہانی اس لیے بھی کرائی گئی کہ یہی ایک بات ہے جو انسان کو سیدھا رکھ سکتی ہے، مجھے اللہ کے سامنے کھڑے ہونا، میں یہ یاد رکھوں.